नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2080 साल पुष महिनाको 24 गते मंगलबार, पौष कृष्ण त्रयोदशी, तदनुसार जनवरी 9 तारीक सन् 2024, नेपाल सम्बत 1144। निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि मनोनयन दर्ता भएका उम्मेद्वारको सूची प्रकाशन गरेको छ। यसै प्रसंगलाई आज राजधानीबाट प्रकाशित अधिकांश पत्र पत्रिकाले मुख्य खबर बनाएका छन्। पहिलो समाचार लिँदैछौं गोर्खापत्रबाट। राष्ट्रिय सभा निर्वाचन 52 जनाको उम्मेद्वारी दर्ता शीर्षकमा गोर्खापत्रले मुख्य खबर प्रकाशन गरेको छ। राष्ट्रिय सभा सदस्य निर्वाचनमा 19 पदका लागि 52 जनाको उम्मेद्वारी परेको छ। निर्वाचन आयोगका अनुसार हिजो नै मनोनयन दर्ता भएका उम्मेद्वारको सूची प्रकाशन गरिएको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सातै प्रदेशमा महिला समूहतर्फ 18, दलिततर्फ 5, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदायतर्फ 8 र अन्य समूहतर्फ 21 गरी 52 जना उम्मेद्वारको मनोनयन पत्र दर्ता भएको छ। सातै प्रदेशमा गरी महिला र अन्य समूहतर्फ 7-7, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यकबाट 3 र दलिततर्फ 2 जना निर्वाचित हुनेछन्। सातवटै प्रदेश स्थित निर्वाचन अधिकृतको कार्यालयमा आज उम्मेद्वारको विरोधमा उजुरी दिने कार्यक्रम छ। यसरी परेको उजुरीमाथि निर्वाचन अधिकृतको कार्यालयले बिहिबार साँझ जाँचबुझ गरी निर्णय गर्नेछ। कोशी प्रदेशमा महिला समूहका लागि 2 राजनैतिक दलबाट 2 जना र अन्य समूहका लागि 3 राजनैतिक दलबाट 3 जना गरी जम्मा 5 जना उम्मेद्वारको मनोनयन पत्र दर्ता भएको छ। कोशीमा नेकपा एमालेबाट रूक्मणी कोइराला र नेकपा माओवादी केन्द्रबाट चम्पा देवी कार्की तथा अन्यतर्फ नेकपा एमालेबाट परशुराम अधिकारी, नेपाली कांग्रेसबाट कृष्ण प्रसाद सिटौला र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उद्धव पौडेलले उम्मेद्वारी दर्ता गराउनु भएको छ। त्यसैगरी मधेस प्रदेशमा महिलातर्फ 2 र अन्यतर्फ 3 जना उम्मेद्वारको मनोनयन दर्ता भएको छ। महिलातर्फ नेकपा एमालेबाट उषादेवी थरूनी र जनता समाजवादी पार्टीबाट पूजा चौधरी, अन्यतर्फ नेकपा एमालेबाट कुमारी विजेता झा, नेपाली कांग्रेसबाट आनन्द प्रसाद ढुंगाना र जनमत पार्टीबाट रामशंकर महासेठले उम्मेद्वारी दिनुभएको छ। मधेसबाट 1 महिला र 1 अन्य गरी 2 जना निर्वाचित हुनेछन्। बागमती प्रदेशमा नेकपा एमालेबाट रोजकुमारी चौलागाई, नेपाली कांग्रेसबाट विष्णुदेवी पुडासैनी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बालकुमारी डल्लाकोटी र नेपाल मजदूर किसान पार्टीबाट कृष्ण लक्ष्मी दुवालले उम्मेद्वारी दर्ता गराउनु भएको छ। दलिततर्फ नेकपा एमालेबाट ध्रुवराज विश्वकर्मा, नेकपा एकीकृत समाजवादीबाट घनश्याम रिजाल र नेपाल मजदूर किसान पार्टीबाट संगीता नेपालीले उम्मेद्वारी दिनुभएको छ। अपाङ्गता भएका वा अल्पसंख्यक समूहतर्फ नेकपा एमालेबाट विवेक देवकोटा, नेकपा माओवादी केन्द्रबाट श्रीकृष्ण अधिकारी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भरतमणि भट्ट र नेपाल मजदूर किसान पार्टीबाट हिमालेश्वर लालले उम्मेद्वारी दर्ता गराउनु भएको छ। यसैगरी गण्डकी प्रदेशमा महिलातर्फ नेकपा एमालेबाट सम्झना देवकोटा, नेकपा माओवादी केन्द्रबाट मनरूपा शर्मा र राप्रपाबाट गौमाया श्रेष्ठले उम्मेद्वारी दिनुभएको छ। अपाङ्गता भएका वा अल्पसंख्यकतर्फ नेकपा एमालेबाट हेमन्द्र शेरचन्द र नेपाली कांग्रेसबाट पदम बहादुर परियारले उम्मेद्वारी दिनुभएको छ। गण्डकीमै अन्य समूहतर्फ नेकपा एमालेबाट चक्रबहादुर पराजुली, नेपाली कांग्रेसबाट किरण बाबु श्रेष्ठ र राप्रपाबाट रोम बहादुर भण्डारीले उम्मेद्वारी दिनुभएको छ। गण्डकीमा 3 जना सदस्य निर्वाचित हुनेछन्, जसका लागि 8 जनाले उम्मेद्वारी दर्ता गराएका छन्। राष्ट्रिय सभा निर्वाचन 52 जनाको उम्मेद्वारी दर्ता गोर्खापत्रको मुख्य खबर हो यो। यसै प्रसंगलाई 19 सीट 52 उम्मेद्वारी शीर्षकमा नयाँ पत्रिकाले मुख्य खबर बनाएको छ। आगामी 11 माघमा हुने निर्वाचनमा प्रदेशसभाका 549 सांसद र 1498 पालिका प्रमुख उपप्रमुखले मतदान गर्दैछन्। निर्वाचन आयोगले एक प्रदेश सांसद बराबर 53 र पालिकाको एक जनप्रतिनिधि बराबर 19 मतभार कायम गरेको छ। 19 सीट 52 उम्मेद्वारी नयाँ पत्रिकाको मुख्य खबर हो यो। सात महानिर्देशक अनुसन्धानको घेरामा अख्तियारले यातायातसँग माग्यो छानबिन प्रतिवेदन नागरिकको मुख्य खबर हो यो। लाखौं मानिसले ट्रायल नै नदी बिचौलिया मार्फत सवारी चालक अनुमति पत्र लाइसेन्स लिएको विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले चासो राखेको छ। आयोगले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्र पठाउँदै त्यसमा के भएको हो सबै विवरण पठाउनु भन्दै चासो राखेको हो। यातायात व्यवस्था विभागले सूचना प्रविधि निर्देशक मुकेश रेग्मीको संयोजकत्वमा बनाएको छानबिन समितिले काम गरिरहेको बेला 13 उजुरी परेपछि अख्तियारले मन्त्रालयलाई सबै विवरण पठाउनु भनेको छ। तर विभागका महानिर्देशक उद्धव प्रसाद रिजालले औपचारिक रूपमा आइतबार मात्रै अख्तियारलाई सो प्रतिवेदन बुझाउनु भएको थियो। विभागको प्रतिवेदन आइसकेको छ, मन्त्रालयलाई सबै विवरण पठाउनु पनि भनेका छौ। आयोग स्रोतले भन्यो, आयोगका अनुसार यसको छानबिन प्रक्रिया यसै साताबाट शुरू हुनेछ। अख्तियारलाई जवाफ दिन भौतिक पूर्वाधार मन्त्रालयले उपसचिव इन्जिनियर सुरेश श्रेष्ठको संयोजकत्वमा 3 सदस्यीय समिति गठन गरेर प्रतिवेदन तयार गरिरहेको छ। उक्त समितिमा कम्प्यूटर इन्जिनियर दिनेश अधिकारी र शाखा अधिकृत कमल पन्थी सदस्य रहनु भएको छ। उहाँहरूले प्रतिवेदन तयार गर्ने बित्तिकै आयोगलाई विवरण पठाइने भएको हो। सात महानिर्देशक अनुसन्धानको घेरामा अख्तियारले यातायातसँग माग्यो छानबिन प्रतिवेदन नागरिकको मुख्य खबर हो यो। वेस्टर्न डेभलपमेन्ट ब्याङ्कको 18 करोड़ घोटाला प्रकरण, सीईओ र कर्जा प्रमुखलाई सफाई, ऋणी जेलमा, नयाँ पत्रिकाले भित्री पृष्ठमा खबर प्रकाशन गरेको छ। दाङ घोराई स्थित तत्कालीन वेस्टर्न डेभलपमेन्ट ब्याङ्कमा 18 करोड़ रूपियाँ हिनामिना भयो। घटनाका मुख्य दोषी मध्ये केहीले सफाई पाए, न्यूनतम सजाय पाएका केही भाग्यमानी कैद सजाय भुक्तानपछि जेलमुक्त भए, तर हिनामिनामा कुनै भूमिका नभएका दाङ तुलसीपुर उपमहानगरपालिका 14 27 वर्षीय मनोज केसी अझै जेलमा छन्। कर्जा लिने क्रममा ओम पोल्ट्री फर्मका संचालक केसीको भेट ब्याङ्कका तत्कालीन शाखा प्रबन्धक समीर बुढाथोकीसँग भयो। बुढाथोकीले कर्जा लिने क्रममा उनलाई सहजीकरण गरिदिए। बदलामा आफू कार्यरत ब्याङ्कमा हिनामिना गरेको रकम केसीको ब्याङ्क खातामा हालिदिए र उनै मार्फत हालिएको रकम असुले। सोही मुद्दामा केसी अहिले जेलमा छन्, तर हिनामिनामा संलग्न बुढाथोकी बाहेक ब्याङ्कका अन्य सबै कर्मचारी दोषमुक्त भएका छन्। वेस्टर्न डेभलपमेन्ट ब्याङ्कको 18 करोड़ घोटाला प्रकरण, सीईओ र कर्जा प्रमुखलाई सफाई, ऋणी जेलमा, नयाँ पत्रिकाको भित्री पृष्ठको खबर हो यो। एकै व्यक्ति 18 मुद्दामा भ्रष्टाचारी ठहर, नागरिकले अग्रपृष्ठमा समाचार प्रकाशन गरेको छ। विशेष अदालतले गरेको एक फैसलाबाट एक विद्यालय निरीक्षकले कतिसम्म रकम हिनामिना गर्न सकेको भन्ने देखिएको छ। वर्षाको जगन्नाथपुर गाउँपालिकामा कार्यरत विद्यालय निरीक्षक राजेश्वर प्रसाद चौरसिया एक्लैलाई आइतबार ठहर भएको 18 भ्रष्टाचार मुद्दाले यस्तो देखाएको हो। विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश टेक नारायण कुवर, न्यायाधीश तेज नारायण सिंह राई र रितेन्द्र थापाको इजलासले चौरसियालाई 18 भिन्न भिन्नै भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो। चौरसिया विरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचारका छुट्टा छुट्टै 20 मुद्दा दर्ता गरेको थियो। चौरसिया 2 सफाई र बाँकी सबैमा दोषी ठहर भएका हुन्। सबै मुद्दामा गरी चौरसियालाई 25,05,000 बिगो र जरिवाना तोकिएको छ। उनलाई 6 कैद सजाय पनि ठहर गरिएको छ। चौरसियालाई हरेक मुद्दामा 6 कैद र बिगो बमोजिम जरिवाना ठहर गरिएको छ। एकै व्यक्ति 18 मुद्दामा भ्रष्टाचारी ठहर, नागरिकको अग्रपृष्ठको खबर हो यो। जनवाद नयाँ ढंगले लागू गर्दैछु, यो शीर्षक गोर्खापत्रले अग्रपृष्ठमा समाचार प्रकाशन गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति निर्माणमा जनताको नियमन निगरानी र हस्तक्षेप आवश्यक रहेको बताउनु भएको छ। उहाँले आफूले 21औं शताब्दीको जनवादलाई फरक ढंगले लागू गरिरहेको बताउनुभयो। हिजो जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको समापनका निम्ति बागमती प्रदेश, उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रवेशद्वारा संयुक्त रूपमा आयोजित समीक्षा बैठकमा बोल्नुहुँदै प्रधानमन्त्री प्रचण्डले आफूले शासन प्रणालीमा जनताको निगरानी र हस्तक्षेप लागू गर्न लागेको बताउनुभयो। हामीले 21औं शताब्दीको जनवाद भनेका थियौं, राज्यमा जनताको निगरानी, नियन्त्रण र हस्तक्षेप लागू गर्नेछौं, यो पनि आफैमा त्यसको एक रूप हो। उहाँले भन्नुभयो, सरकारको नीति तथा कार्यक्रम बजेटमा जनता र जनप्रतिनिधिको निगरानी, नियन्त्रण, हस्तक्षेप आवश्यक छ। त्यसमा रूपान्तरण गर्न खोजेका छौं। नीति तथा कार्यक्रम र बजेटको परम्परागत ढाँचा बदलेर जनप्रतिनिधि र जनताको प्रत्यक्ष सहभागिता हुने ढाँचामा जाने तयारी गरिएको बताउनुहुँदै उहाँले यो 21औं शताब्दीको जनवादकै नयाँ रूप भएको स्पष्ट पार्नुभयो। बजेटमा रूपान्तरण गरिने अर्को शीर्षक दिँदै गोर्खापत्र लेख्छ, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नीति तथा कार्यक्रम र बजेटको परम्परागत ढाँचामा व्यापक रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले आगामी आर्थिक वर्ष 2081-82 नीति तथा कार्यक्रम र बजेटको ढाँचा एवं प्रक्रियामा व्यापक परिमार्जन गर्ने गरी अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग हिजो छलफल गर्नुभएको छ। बजेटमा रूपान्तरण गरिने उपशीर्षक सहित जनवाद नयाँ ढंगले लागू गर्दैछु प्रधानमन्त्रीको भनाईलाई गोर्खापत्रले अग्रपृष्ठमा प्राथमिकताका साथ खबर प्रकाशन गरेको छ। स्थायी बसोबास गर्ने गरी एक वर्षमै विदेशी 71,000 नेपाली शीर्षकमा नयाँ पत्रिकाले अग्रपृष्ठमा समाचार प्रकाशन गरेको छ। सन् 2023 स्थायी बसोबास गर्ने गरी 71,000 नेपाली विदेशिएका छन्। अध्यागमन विभागले हिजो जारी गरेको तथ्याङ्क अनुसार सन् 2023 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थायी बसोबास गर्ने गरी 70,915 नेपाली विदेशिएका छन्। स्थायी बसोबासका लागि विदेश जानेमा 36,663 पुरूष र 34,251 महिला रहेका छन्। स्थायी बसोबास गर्ने गरी एक समय विदेशी 71,000 नेपाली नयाँ पत्रिकाको अग्रपृष्ठको समाचार हो यो। अठाइस कानून संशोधन गर्न र नयाँ 3 ल्याउन उद्यमीको सुझाव शीर्षकमा कान्तिपुरले मुख्य खबर प्रकाशन गरेको छ। नेपाल उद्योग परिसंघले विद्यमान 5 कानून खारेज गर्न माग गरेको छ। समृद्ध अर्थतन्त्रका लागि कानूनमा सुधार अपरिहार्य रहेको परिसंघको भनाइ छ। आगामी वैशाखमा गर्न लागि लगानी सम्मेलन अगाडि नै यी कानूनमा सुधार गर्ने विश्वास लिइएको परिसंघका अध्यक्ष राजेश अग्रवालले बताउनुभयो। खारेज गर्न माग गरिएका कानूनमा विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन 2021, क्षतिपूर्ति ऐन 2019, कालो बजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन 2032, नेपाल एजेन्सी ऐन 2014, पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन 2022 खारेज गर्न माग गरिएको छ भने नयाँ ल्याउन सुझाव दिइएका कानूनमा विदेशी विनिमय नियमित गर्ने ऐन 2019 दफा 10 क बमोजिम, नेपाल राष्ट्र बैंकको सार्वजनिक सूचना, पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन 2022 र भुक्तानी संरक्षण ऐन नयाँ ल्याउन सुझाव दिइएको छ। 28 कानून संशोधन गर्न र नयाँ 3 ल्याउन उद्यमीको सुझाव कान्तिपुरको मुख्य खबर हो यो। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि,
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। कोरोनाको नयाँ रूप नेपालमा पुष्टि, सातजनामा संक्रमण। अन्नपूर्णले अग्रपृष्ठमा खबर प्रकाशन गरेको छ। कोविड 19 ओमिक्रोन भेरिएन्टको परिवर्तित स्वरूप नयाँ सब भेरिएन्ट JN1 नेपालमा पनि पुष्टि भएको छ। कोविड पुष्टि भएका 16 जनाको जिमोन सिक्वेन्सिङ गर्दा 7 जनामा नयाँ भेरिएन्टको संक्रमण पाइएको हो। छिमेकी मुलुक भारत लगायत विश्वका विभिन्न मुलुकमा देखिएको ओमिक्रोनको नयाँ सब भेरिएन्ट JN1 आइतबार पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीका अनुसार मुलुकका विभिन्न भागहरूबाट विभिन्न उमेर समूहका व्यक्तिहरूको संकलित 16 नमूनाको PCR र एन्टीजेन पोजिटिभको जाँच गरिएको हो। जिमोन सिक्वेन्सिङ प्रविधिबाट गरिएको परीक्षणमा 7 नमूनामा JN1 पुष्टि भएको डाक्टर बुढाथोकीले जानकारी दिनुभयो। संकलित नमूनाको परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको थियो। तीव्र गतिमा फैलिने कम घातक उपशीर्षक दिँदै अन्नपूर्ण लेख्छ, विश्व स्वास्थ्य संगठन WHOले JN1 भाइरसलाई तत्कालका लागि कम घातक श्रेणीमा राखेको छ। यो भाइरस भारत, अमेरिका, बेलायत लगायतका मुलुकमा फैलिसकेको छ। शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुका क्लिनिकल रिसर्च युनिट संयोजक डाक्टर शेरबहादुर पुनले JN1 कम घातक देखिएको भए पनि तीव्र गतिमा फैलिन सक्ने बताउनुभयो। तीव्र गतिमा फैलिने भएकाले WHOले यस भाइरसलाई भेरिएन्ट अफ इन्ट्रेस्ट चासोमा राखिएको भेरिएन्टमा सूचीकृत गरिएको छ। तीव्र गतिमा फैलिने कम घातक उपशीर्षक दिँदै कोरोनाको नयाँ रूप नेपालमा पुष्टि, 7 जनामा संक्रमण शीर्षकमा अन्नपूर्णले अग्रपृष्ठमा खबर प्रकाशन गरेको छ। धान उत्पादन 2.25 लाख टन बढ़ी शीर्षकमा कान्तिपुरको अर्थपृष्ठमा खबर छ। धानको उत्पादकत्वमा आएको सुधारसँगै गत वर्षको तुलनामा यस वर्ष धान उत्पादन 2.25 लाख टन बढ़ी भएको छ। उन्नत बिउको बढ़दो प्रयोग, सिंचाईमा विस्तारसँगै मलखादको समेत सहजता भएपछि धानको उत्पादकत्व बढ़ेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ। चालू आर्थिक वर्षमा 57,24,234 टन धान उत्पादन भएको छ। धान उत्पादन 2.25 लाख टन बढ़ी शीर्षकमा कान्तिपुरको अर्थपृष्ठमा खबर छ। यता 30 करोड़ खर्चेर चैते धान मिशन कार्यक्रम शीर्षकमा कारोबारले अग्रपृष्ठमा खबर प्रकाशन गरेको छ। सरकारले चैते धानको उत्पादन बढ़ाउन मिशन कार्यक्रम बनाउने भएको छ। मुलुकलाई धानमा आत्मनिर्भर बनाउने उद्देश्यले चैते धान प्रवर्धन मिशन कार्यक्रम सञ्चालनमा ल्याउन लागि हो। यसका लागि कृषि तथा पशुपक्षी विकास मन्त्रालयले मस्यौदा तयार पारेको छ। चालू आर्थिक वर्ष 2080-81 यो कार्यक्रम शुरू हुनेछ। मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठको संयोजकत्वमा गठित 7 सदस्यीय मस्यौदा समितिले कार्यक्रमको मस्यौदा तयार पारेको छ। समितिले यो कार्यक्रम सञ्चालन गर्न 30 करोड़ 34 लाख बजेट लाग्ने अनुमान गरेको छ। हाल 1,20,000 हेक्टर क्षेत्रफलमा चैते धानको खेती हुँदै आएको छ। यो कार्यक्रम लागू गरेपछि आगामी 5 वर्षभित्रमा 30,50,000 हेक्टरमा चैते धान खेती पुर्याउने र उत्पादकत्व 4 टनबाट 6 टन प्रति हेक्टर बनाउने लक्ष्य रहेको छ। 30 करोड़ खर्चेर चैते धान मिशन कार्यक्रम कारोबारको मुख्य खबर हो यो। ब्याजदर घट्न थालेपछि बजारबाट पैसा तान्दै राष्ट्र बैंक शीर्षकमा कान्तिपुरको अर्थपृष्ठमा समाचार छ। बैंकहरू बीचको सापटी दर अन्तर बैंक ब्याजदर 3% भन्दा तल जान नदिन नेपाल राष्ट्र बैंकले बजारबाट धमाधम पैसा तानिरहेको छ। ब्याजदरलाई स्थायित्व दिन भन्दै पछिल्लो 1.5 महिनामा राष्ट्र बैंकले निक्षेप संकलन उपकरणबाट मात्र 2,82 करोड़ भन्दा बढ़ी तानिसकेको छ। केन्द्रीय बैंकले तरलता व्यवस्थापनमा प्रयोग गर्ने अल्पकालीन उपकरण हो निक्षेप संकलन। यिनको परिपक्व अवधि थोरै हुन्छ, यसकारण पछिल्लो 1.5 महिनामा निक्षेप संकलन मार्फत पाउने 3 खर्ब रूपियाँ बजारबाट ताने पनि सोमबारसम्म करिब 75 अर्ब रूपियाँ मात्र लगानीमा रहेको राष्ट्र ब्याङ्कले जनाएको छ। ब्याज दर घट्न थालेपछि बजारबाट पैसा तान्दै राष्ट्र ब्याङ्क कान्तिपुरको अर्थपृष्ठको समाचार हो यो। आगामी वर्षबाट रोजगार प्रवर्धन दशक शीर्षकमा कारोबारले अग्रपृष्ठमा खबर प्रकाशन गरेको छ। प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनमा नै चुनौती भइरहेका बेला सरकारले आगामी वर्षबाट आन्तरिक रोजगार प्रवर्धन दशक अभियान शुरू गरेर रोजगारी सिर्जनाका कार्यक्रम सञ्चालन गर्ने भएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी आर्थिक वर्ष 2081-82 आन्तरिक रोजगार प्रवर्धन दशकको तयारी गरेको हो। आगामी वर्षबाट रोजगार प्रवर्धन दशक कारोबारको अग्रपृष्ठको समाचार हो यो। जड़ीबुटीकै भरमा उपचार शीर्षकमा गोर्खापत्रले भित्री पृष्ठमा समाचार प्रकाशन गरेको छ। हुम्लाको सर्केघाट गाउँपालिका एक स्थित छिडी नात्ता गाउँको सामुदायिक स्वास्थ्य एकाई साउनेता बन्द रहेको छ। कर्णाली प्रदेश सरकारले यसअघि उपलब्ध गराउँदै आएको जनशक्तिको करार अवधि सकिएपछि स्वास्थ्य एकाई बन्द थियो। छिडी नात्ता गाउँका स्थानीय जय कामीले सामुदायिक स्वास्थ्य एकाई बन्द भएपछि बिरामी समस्यामा परेको बताउनुभयो। साउन अघि एकाई सञ्चालनमा रहेका बेला बिरामीलाई सहज हुने गरे पनि त्यस यता स्थानीय जड़ीबुटी र धामी झाँक्रीको शरणमा पर्नुपर्ने बाध्यता बिरामीको रहेको छ। जड़ीबुटीकै भरमा उपचार गोर्खापत्रको भित्री पृष्ठको खबर हो यो। कार्यक्रम अखबारमा अब सम्पादकीय स्थायी सदनको गरिमा शीर्षकमा गोर्खापत्रले सम्पादकीय छापेको छ। नेपालको संविधानले व्यवस्था गरे अनुसार गठित 59 सदस्यीय राष्ट्रिय सभाका सदस्य मध्ये एक तिहाईको कार्यकाल सकिएर निर्वाचन प्रक्रिया प्रारम्भ भएको छ। विश्वका 79 मुलुकले अपनाएको जस्तै द्वि सदनात्मक व्यवस्थापिका हामी कहाँ पनि संवैधानिक विकास क्रमसँगै चल्दै आएको छ। केवल 2063 सालको अन्तरिम संविधानले मात्रै एक सदनात्मक व्यवस्थापिकाको व्यवस्था गरेको थियो। नेपालको संविधानको धारा 83 प्रतिनिधि सभा र राष्ट्रिय सभासहितको द्वि सदनात्मक व्यवस्थापिकालाई संघीय संसद भनेको छ। संविधानको धारा 86 राष्ट्रिय सभालाई स्थायी सदनका रूपमा निर्दिष्ट गरेको छ। राष्ट्रिय सभामा एकैपटक सदस्यता पूर्ण रूपले नहुने र खास समयमा निश्चित प्रतिशत सदस्यको पदावधि समाप्त भएर पुनः निर्वाचन हुने भएकाले नै यसलाई स्थायी सदनका रूपमा संविधानले परिकल्पना गरेको हो। जस अनुसार प्रत्येक 2 वर्षमा एक तिहाई सदस्यको पदावधि समाप्त भएर पुनः सोही प्रक्रियाबाट चुनिने संवैधानिक व्यवस्था अनुसार 19 सदस्यका लागि निर्वाचन प्रक्रिया शुरू भएको निर्वाचन आयोगले सार्वजनिक गरेको छ। एकजना सदस्य भने मन्त्री परिषदको सिफारिशमा राष्ट्रपतिले नियुक्त गर्ने गरी समयावधि सकिएसँगै नयाँ प्रक्रिया आरम्भ हुनेछ। स्थायी सदनको गरिमा गोर्खापत्रको सम्पादकीय हो यो। दलित यौनिक अल्पसंख्यकमाथि दलन शीर्षकमा नागरिकले सम्पादकीय प्रकाशन गरेको छ। वैदेशिक रोजगारीमा महिलाको विचल्ली शीर्षकमा अन्नपूर्णको सम्पादकीय रहेको छ। त्यसै गरी जनताबाट अस्वीकृत नेता राष्ट्रपतिबाट कसरी स्वीकृत शीर्षकमा कान्तिपुरले सम्पादकीय प्रकाशन गरेको छ भने खाद्यको लापरवाही शीर्षकमा कारोबारले सम्पादकीय प्रकाशन गरेको छ। यो सँगै कार्यक्रम अखबारको निर्धारित समय सकियो। प्रविधिमा राजु थापालाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।